आगे सबक देखिए भाई, वफी मिसलिला हौला वला कुव्वत इल्ला बिल्लाह ऐ फी मा कुर्रत फीहि ला अला सबीलिल अत्फ व कान अकीब कुल्लि मिन्हुमा नकिरतुन बिला फस्लिन यजूज़ु खम्सतु औजुहिन बिहसबि लफ्ज़ि ला बिहसबि तौजीह फइन्नहा बिहसबि तौजीह तज़ीदु अलैहा। भाई गुज़श्ता सबक में लाए नफी जिन्स के इसम की बहस चल रही थी और आपने पढ़ा कि लाए नफी जिन्स का इसम जो है वो मंसूब होगा जब उसमें तीन शर्तें पाई जाएं। एक तो ये कि वो ला के साथ मिला हुआ हो, और दूसरी शर्त ये है कि वो नकेरा हो, और तीसरी शर्त ये कि वो मुजाफ या मुशाबे मुजाफ हो। जैसे ला गुलाम रजुलिन फिदार, ये गुलाम रजुलिन ये लाए नफी जिन्स का इसम है और ये साथ ला के मिला हुआ है और नकेरा है और नीज मुजाफ है, तो तीनों शर्तें पूरी, इसलिए ये मंसूब है। और अगर आखिरी शर्त पूरी ना हो यानी मुजाफ या मुशाबे मुजाफ ना हो और पहली दो शर्तें पूरी हो यानी साथ मिला हुआ हो और नकेरा भी हो, तो इस सूरत में लाए नफी जिन्स का इसम मबनी होता है अलामत नसब पर। जैसे ला रजुला फिदार, अब इस पर तनवीन नहीं आ रही, हालांकि मानेए तनवीन कोई चीज मौजूद नहीं, मालूम हुआ ये मबनी हो चुका है। भाई ये तो वो सूरत थी कि आखिरी शर्त पूरी ना हो तो मबनी हो जाता है, और अगर पहली दो शर्तों में से कोई शर्त पूरी ना हुई यानी ला का इसम ला के साथ न मिला हुआ बल्कि दरमियान में फसल हुआ, या ला का इसम नकेरा ना हुआ बल्कि मारिफा हुआ, तो इन दो शर्तों में से कोई शर्त मुंतफी हो जाए तो फिर इस सूरत में ला के इसम पर रफा वाजिब और नीज ला के इसम का तकरार भी वाजिब है। रफा भी वाजिब और तकरार भी वाजिब है, ला का भी तकरार होगा और उसके इसम का भी तकरार होगा। जैसे ला जैदुन फिद्दारी वला अमरुन, अब ये जैदुन मारिफा है, ये ला के साथ मिला हुआ है, पहली शर्त तो पूरी लेकिन दूसरी शर्त जो है नकेरा होने की वो पूरी नहीं, तीसरी शर्त की तरफ नहीं देखना उससे कतई नजर, मुजाफो या मुशाबे मुजाफो इससे कोई फर्क नहीं पड़ता। तो ला जैदुन फिदारी वला अमरुन, तो देखो रफा भी पढ़ेंगे और तकरारे ला मा तकरारे इसम होगा, या दरमियान में फसल आ जाए, मारिफा ना हो सिर्फ फसल आए, ला फिदारी रजुलन वला मरातुन, तो देखो ला के बाद फिदार जार मजरूर आया तो ये ला के लिए खबर मुकदम बन जाएगी और रजुलन ये ला के साथ मिला नहीं हुआ, तो सिर्फ पहली शर्त मुंतफी है, बाकी ये नकेरा है भाई। तो इस सूरत में भी इस पर रफा होगा और तकरार होगा, ला फिदारी रजुलन वला मरातुन, और चाहे दोनों शर्तें मुंतफी हों, जैसे आप कहते हैं ला फिदारी जैदुन वला अमरुन, देखो फिदार दरमियान में आया तो और जैदुन दूर चला गया तो फसल भी आ गया, और नी जैदुन मारिफा भी है, तो पहली दोनों शर्तें मुंतफी हैं, साथ भी नहीं मिला हुआ और नकेरा भी नहीं है, तो इस सूरत में भी इसी तरह होगा कि रफा भी वाजिब होगा और तकरार भी वाजिब होगा भाई। और फिर इसकी वजह भी जिक्र की थी साहिब जामी ने कि क्या वजह है रफा क्यों वाजिब होगा, तो बतलाया था कि जब ला का इसम मारिफा आ जाए तो ये ला ये तो वजा है जिन्स की नफी के लिए, जिन्स की नफी के लिए, तो लिहाजा ये मारिफा के अंदर अमल नहीं कर सकता भाई, जिन्स पर नकेरा दलालत करता है मारिफा दलालत नहीं करता, और जब फसल आ जाए फिर भी ये अमल नहीं करेगा क्योंकि ला आमिल ज़ईफ है, ये अपने करीब में तो अमल कर सकता है और जब फसल आ जाए तो फिर अमल नहीं कर सकता भाई। और मैंने आपको यह भी बतलाया था कि ये जो रफा आएगा ये इब्तिदा की वजह से आएगा, किसकी वजह से, इब्तिदा की वजह से आएगा भाई, और ये ला जो है इसको इसके अमल को लग्व कर दिया गया यानी अब ये अमल नहीं कर रहा, ये ला नफी जिन्स तो है लेकिन अमल नहीं कर रहा, बात समझ में आ गई। तो ये जो रफा आएगा ये इब्तिदा की वजह से ये मुबतदा है भाई। और फिर ये भी साहिब जामी ने वजह जिक्र की थी कि ये तकरार क्यों वाजिब है, तकरार क्यों वाजिब है, कहते हैं जब इसका इसम मारिफा हो जाए तो उस सूरत में भी रफा भी वाजिब और तकरार भी वाजिब। वजह यह कि ला जो है ये जिंस की नफी के लिए आता है, और जहां भी जिंस की नफी हो वहां नफी के अंदर तकरार होता है, यानी अफराद की नफी होती है। तो जिंस की नफी के अंदर अफराद की नफी वाला माना होता है। जब मैंने कहा ला रजुला फिदारी, कोई आदमी इस घर में नहीं है, तो मेरे कहने का मतलब क्या है? ला जैदुन फिदारी वला अमरुन फिदारी वला खालिदुन फिदारी वला बकरुन फिदारी, यानी हर हर फर्द की नफी हो गई। तो जहां भी नफी जिंस होगी वहां क्या होगा? वहां अफराद की नफी होगी। तो ये लाए नफी जिंस जो है ये जिंस की नफी के लिए आता है, और जहां जिंस की नफी हो वहां अफराद की नफी वाला माना पाया जाता है। तो जब ला का इसम मारिफा हुआ, तवज्जो है, तो जब ला का इसम मारिफा हुआ तो तकरार को वाजिब कर दिया गया बतौर इवज के, बतौर कि अगर नकेरा होता फिर तो अफराद की नफी थी, मारिफा आ गया है अब अफराद की नफी नहीं हो रही, तो लिहाजा कम अज कम एक और मारिफा ले आओ ताकि कम अज कम कितने अफराद की नफी हो जाए? दो अफराद की नफी हो जाए। तो देखो यहां पर भी तादुद आ गया, सूरत समझ में आ गई। और नकेरा के अंदर क्यों तकरार जरूरी है? तो बतलाया था क्योंकि यह जवाब है एक सवाल मुकद्दर का, और सवाल के अंदर तकरार था। मसलन किसने पूछा अफिदारी रजुलुन अमीम रातुन, क्या इस घर में मर्द है या औरत? तो सवाल के अंदर तकरार था, और जवाब का सवाल के मुताबिक होना भी अहम चीज है। इसीलिए यहां पर ये चूंकि जवाब था तो इसके अंदर तकरार लाया गया। और साहिब जामी ने यह भी बताया था कि यह तालील मारिफा में भी जारी हो सकती है, कि मारिफा में एक जवाब तो हमने जिक्र कर दिया। क्या जवाब हमने जिक्र किया कि मारिफा के अंदर तकरार क्यों जरूरी होता है? ताकि वो जो जिंस की नफी के अंदर अफराद की नफी वाला माना था उसका इवज हो जाए। यहां कम अज कम कितने अफराद की नफी हो जाए? दो अफराद की, तो यहां भी अफराद की नफी वाला माना आ जाए। लेकिन यही जवाब मारिफा में भी चल सकता है कि मारिफा में तकरार क्यों लाए, क्योंकि यह भी एक सवाल मुकद्दर का जवाब है, और सवाल में तकरार था इसलिए जवाब में भी तकरार ले आए। सवाल क्या था? मसलन अज़ैदुन फिद्दारी अम अमरुन, सवाल के अंदर तकरार था मारिफा के अंदर, तो आप जवाब में भी क्या ले आए? तकरार ले आए कि ला ज़ैदुन फिद्दारी वाला अमरुन भाई। और फिर आगे साहिब काफिया ने आपको बतलाया था कि वनहु कज़ियतुन वला अबा हसन लहा मुतअव्वलुन, कि इस जैसी मिसालें जो हैं उनमें तावील की गई है। यह दरअसल एक एतराज होता है साहिब काफिया की इबारत पर। एतराज यह कि साहिब काफिया, आपने हमें बतलाया था कि ला नफी जिंस का इसम मारिफा आ जाए तो उस पर रफा भी वाजिब और तकरार भी वाजिब, और यहां पर वला अबा हसन लहा, ये अबुल हसन कुनियत है हजरत अली रजी अल्लाह ताला अन्हु की, तो ये ला का इसम मारिफा आया अबा हसन, लेकिन ना तो इस पर रफा पड़ा गया और ना ही इसमें तकरार है, एक ही दफा ला आया है। तो उसका जवाब दिया था साहिब काफिया ने कि इस जैसी मिसालों के अंदर तावील की गई है, यानी तावील करके इनको नकेरा बनाया गया है। तो सारा इश्काल ही किस वजह से हो रहा था? तवज्जो है। तो हासिल कलाम यह कि साहिब काफिया फरमाते हैं कि इस किस्म के मिसालों के अंदर तावील करके इनको नकेरा बनाया गया है। क्या बनाया गया है भाई? सारा इश्काल ही क्या था कि लाइन अफी जिंस का इसम मारिफा आ रहा है, लिहाजा रफा भी होना चाहिए और तकरार भी होना चाहिए। तो साहिब काफिया ने आपको बतलाया कि इसको तावील करके नकेरा बना लिया गया। तो देखने में ये मारिफा है लेकिन हकीकत में क्या है? नकेरा। जब नकेरा है तो सारा एतराज ही खत्म। एतराज ही सिर्फ मारिफा होने की बिना पर हो रहा था कि तो रफा भी होना चाहिए और तकरार भी। जब ये नकेरा है फिर तो ये इश्काल नहीं होता। लाए नफी जिंस का इसम जब नकेरा हो और साथ मिला हुआ हो और मुजाफ हो तो फिर वो मंसूब होता है, और यहां भी तीनों शर्तें पूरी हैं, इसीलिए ये अबा हसन मंसूब है भाई। और दो तावीलें जिक्र की थी साहिब जामी ने, एक ये कि यहां मिसल का लफ्ज मुजाफ महजूफ निकाल लें, अई वला मिसल अबी हसन लहा, और मिसल का लफ्ज मारिफा की तरफ भी मुजाफ हो जाए ये फिर भी नकेरा ही रहता है। फिर उस मिसल को हजफ कर लिया गया और अबा हसन को उसका कायम मकाम कर दिया गया, तो ये नकेरा है भाई। और दूसरी ताबील ये कि यहां हजरत अली रजी अल्लाह ताला अन्हु की जात नहीं मुराद बल्कि उनका वस्फ मशहूर मुराद है, और हजरत अली रजी अल्लाह ताला अन्हु मशहूर थे फैसला करने के एतबार से कि वो बेहतरीन फैसला करते थे। तो यहां अबा हसन किस तावील में है? फैसल बैन अल हक वल बातिल, वो जो हक और बातिल के दरमियान फैसला करने वाला हो, और वो तो कोई भी हो सकता है, जैद भी हो सकता है, अमर भी हो सकता है, बकर भी हो सकता है। तो देखो जब अबा हसन किस तावील में कर लिया, फैसलों बैन अल हक वल बातिल के तावील में कर लिया, तो ये नकिरा बन गया और सारा एतराज खत्म हुआ। और नी साहिब जामी ने यह भी फरमाया था कि हजरत अली रजी अल्लाह तआला अन्हु की कुनियत तो अबुल हसन है, अलिफ लाम के साथ है, लेकिन यहां अलिफ लाम खत्म करके अबा हसनीन हसन पर तनवीन लाई गई, और जाहिर यही है कि यह तनवीन तनकीर के लिए है, नकेरा बनाने के लिए है, ताकि ये मारिफा ना रहे बल्कि क्या बन जाए? नकेरा हो जाए। जब नकेरा हो गया तो एतराज और इश्काल ही खत्म हुआ। बात समझ में आ गई। अब आइए आज के सबक पर भाई। वफी मिसली ला हौला वला कुव्वत इल्ला बिल्लाह ऐ फीमा कुर्रत फीहि ला अला सबीलिल अत्फ व काना अकीब कुल मिनहुमा नकिरत बिला फसल यजूज खमसत औजुह। जी अब पहले जरा मतन देख लीजिए। साहिब काफिया फरमाते हैं वफी मिसली ला हौला वला कुव्वत इल्ला बिल्लाह खमसत औजुह, फतहुहुमा व नस्बुस्सानी व रफ़ुहु व रफ़ुहुमा व रफ़ुल अव्वल अला ज़ुफ़िन व फतहुस्सानी। सारा मतन मिल गया, फिर देखिए मतन। वफी मिस्लि ला हौला व ला कुव्वत इल्ला बिल्लाहि खमसतु औजुहिन, फतहुहुमा व नस्बुस्सानी व रफ़ुहु व रफ़ुहुमा व रफ़ुल अव्वल अला ज़ुफ़िन व फतहुस्सानी। ये दूर दूर मतन आ रहा है एक एक दो दो सत्रों बाद। देखिए भाई साहिब काफिया फरमाते हैं कि ला हौला व ला कुव्वत इल्ला बिल्ला जैसी मिसालों में पांच वजहें पढ़ना जायज हैं, इसको पांच तरह पढ़ना जायज है भाई। ला हौला व ला कुव्वत इल्ला बिल्ला जैसी मिसालों में भाई इससे किस किस्म की मिसालें मुराद हैं? तो आपको साहिब जामी बतलाएंगे कि इससे मुराद इस किस्म की मिसालें हैं जिनमें ला का तकरार हो और हर ला के बाद नकेरा आ रहा हो बिला फसल के, यानी दरमियान में फसल ना हो। तो ला हौला वला कुव्वत इल्ला बिल्ला जैसी मिसालों में पांच वजहें पढ़ना जायज हैं भाई। इस जैसी मिसालों से क्या मुराद? यानी वो मिसालें जिनमें ला का तकरार हो और उन दोनों के बाद नकेरा आ रहा हो बगैर फसल के, यानी साथ मिला हुआ हो। तो देखो ला हौला, ला के बाद हौल नकेरा आ रहा है और साथ मिला हुआ है, और दूसरे ला के बाद भी वला कुव्वत एक दूसरा नकेरा आ रहा है और वो उसके साथ मिला हुआ है। तो इस किस्म की मिसालों में पांच वजहें पढ़ना जायज हैं भाई। तो कहते हैं वफी मिसली ला हौला वला कुव्वत इल्ला बिल्लाह खमसत औजुहिन, और ला हौला वला कुव्वत इल्ला बिल्लाह जैसी मिसालों में पांच वजहें जायज हैं। फतहुहुमा, एक तो यह कि दोनों पर फतहा हो भाई। मैंने आपको बतलाया था कि यहां तीन किस्म के नाम हैं, रफ़ुन नस्बुन जर्रुन, और दूसरा है जम्मुन फतहुन कसरुन बगैर गोलता के, और तीसरा गोलता के साथ है जम्मतुन फतहतुन कसरतुन। तो इसमें से जो रफ़ुन नस्बुन जर्रुन ये खास है मुअरब के साथ, ये मुअरब के लिए इस्तेमाल होते हैं, और जम्मुन फतहुन कसरुन बगैर गोलता के ये खास है मबनी के साथ, और जम्मतुन फतहतुन कसरतुन गोलता के साथ जो हैं ये आम हैं, ये मुअरब के साथ भी इस्तेमाल होते हैं और मबनी के साथ भी। तो क्या कहा? फतहुहुमा, दोनों पर फतहा हो। देखो फतहुन लफ्ज से क्या पता चला? फतहुन किसके लिए इस्तेमाल होता है? मबनी के लिए। मालूम हुआ दोनों मबनी होंगे, और मबनी यहां कैसे आएगा? उस पर तनवीन नहीं आएगी। ला हौला वला कुव्वता इल्ला बिल्ला, तो ला हौला इस पर भी تنوین نہیں آ رہی، اگرچہ مانع تنوین کوئی چیز نہیں، نہ اس پر الف لام ہے اور نہ اس کی اضافت ہو رہی ہے. ولا قوت، دیکھو اس پر بھی تنوین نہیں آ رہی، اگرچہ مانع تنوین یہاں بھی کوئی چیز نہیں. معلوم ہوا یہ معرب نہیں ہے بلکہ کیا ہو چکے، مبنی ہو چکے. تو ایک تو صورت یہ ہے دونوں پر فتحہ پڑا جائے، لا حول ولا قوت الا باللہ، بغیر تنوین کے. اور دوسری صورت ونصب الثانی، دوسرے پر نصب آئے، پہلے کو نہیں بیان کیا، پہلے کو ایک دفعہ بیان کر چکے، دونوں پر کیا آئے، فتحہ. وہاں سے پتا چل گیا تھا کہ پہلے پر کیا آنا چاہیے، فتحہ. اب صرف فرق آ رہا ہے کہ جو ولا قوت اس پر نصب پڑیں گے، اور نصب کس کے لیے بولا جاتا ہے، معرب کے لیے، تو لہذا اس کو معرب پڑھیں. اور معرب جب پڑھیں گے تو ولا قوت یوں نہیں پڑھیں گے، بلکہ کیسے پڑھیں گے، ولا قوتن تنوین کے ساتھ پڑھیں گے، کیونکہ یہاں کوئی مانع تنوین نہیں ہے بھائی. تو کیسے پڑھیں گے دوسری صورت، لا حول ولا قوتن الا باللہ. تو لا حول جو پہلا ہے وہ اسی طرح مبنی علی الفتح رہے گا بھائی. آگے دیکھیے متن، ورفعہ ای رفع الثانی، یہاں ضمیر ثانی کو راجے ہے. تیسری صورت یہ ہے کہ ثانی پر رفع پڑھیں، پہلے پر اسی طرح فتحہ پڑھیں لا حول، اور دوسرے پر کیا پڑھیں، رفع پڑھیں. اور رفع کس میں بولتے ہیں، معرب میں یا مبنی میں، معرب میں. اور معرب معلوم ہوا ثانی معرب ہے، اور اس پر رفع پڑھیں گے یعنی تنوین کے ساتھ پڑھیں گے. تو کیسے پڑھیں گے، لا حول ولا قوت الا باللہ، لا حول ولا قوت الا باللہ. تو یہ تین صورتیں دیکھو، لا حول اسی طرح آئے گا تینوں میں، البتہ اگلا جو ہے ولا، پہلی صورت کیا ولا قوت، دوسری صورت کیا ولا قوتن، تیسری صورت کیا ولا قوتن. فرق سمجھ میں آ رہا ہے، لا حول ولا قوت ایک صورت، لا حول ولا قوتن دوسری صورت، لا حول ولا قوتن تیسری صورت. جی آگے دیکھیے، ورفعہما چوتھی صورت یہ ہے دونوں پر رفع پڑھیں، اور رفع کس کے ساتھ بولا جاتا ہے، معرب کے ساتھ، معلوم ہو معرب ہوگا. تو پڑھیں ذرا بھائی دونوں پر رفع پڑھیں، شاباش، لا حول ولا قوت الا باللہ، رفع پڑھیں گے، مبنی نہیں ہے، تنوین آئے گی بھائی، کیونکہ مانع تنوین کوئی چیز نہیں ہے. تو چوتھی صورت کیا ہو گئی، لا حول ولا قوت الا باللہ. اور پانچویں صورت جو ہے، ورفع الاول علی ضعف، پہلے پر رفع پڑھیں گے، علی ضعف، ضعف کے ساتھ، یعنی اس پر رفع پڑھنا ضعیف ہے. یہ پانچویں صورت ہے بھائی، پہلے پر کیا پڑھیں گے، ورفع الاول علی ضعف، پہلے پر رفع پڑھیں گے ضعف کے ساتھ. وفتح الثانی، اور ثانی پر فتحہ پڑھیں گے، رفع الاول پہلے پر رفع پڑھیں گے. اس رفع کہنے سے کیا پتا چلا، پہلا معرب ہوگا یا مبنی، معرب ہوگا، معلوم ہو اس پر رفع پڑھیں گے تنوین کے ساتھ. اور آگے کہا وفتح الثانی، دوسرے پر فتحہ پڑھیں گے، اس سے کیا پتا چلا، وہ مبنی ہوگا. تو پڑھیے بھائی کیسے پڑھیں گے، شاباش، لا حول ولا قوت الا باللہ. پھر پڑھیے، اب پھر شروع سے سارے مجھے سنائیے، فتح ہو ما کیسے پڑھیں گے،
لا حول ولا قوت
الا باللہ، شاباش. اور ونصب الثانی یہ کیسے پڑھیں گے، پہلے پر اسی طرح فتحہ برقرار رکھیں، صرف دوسرے میں تبدیلی آئی ہے، نصب الثانی اس پر نصب، جی،
لا حول ولا قوت الا باللہ،
شاباش. ورفعہ اسی دوسرے پر رفع پڑھیں گے، یا رفعہ کی ہا ضمیر الثانی کو ہی راجے ہے. پڑھیے بھائی تیسری صورت،
لا حول ولا قوت الا
باللہ، شاباش. ورفعہما دونوں پر رفع پڑھیں گے،
لا حول ولا قوت
الا باللہ، شاباش. ورفع الاول علی ضعف وفتح الثانی، پڑھیے بھائی،
لا حول ولا قوت
الا باللہ. اچھا جی، بات سمجھ میں آ گئی ساری. اب اس سارے کو شرح کے ساتھ دیکھیے، کہتے ہیں وفی مثل لا حول ولا قوت الا باللہ، لا حول ولا قوت الا باللہ جیسی مثالوں میں. بھئی اس جیسی مثالوں میں کیا مراد ہے، اس سے میں نے آپ کو بتلا دیا کیا مراد ہے، کہ جس میں لا کا تکرار ہو اور لا کے بعد فوراً اس کے ساتھ ملا ہوا نکیرہ آ جائے تو وہی بیان کر رہے ہیں ایفی ما قررت فیہ لا علی سبیل العطف یعنی اس قسم کی مثالوں میں جس میں لا کا تکرار ہو علی سبیل العطف کس طریقے پر عطف کے طریقے پر درمیان میں حرف عطف بھی آئے گا بھائی لا حول ولا قوت یہ وہ بھی آئے گا تو کہتے ہیں ای فیما اس قسم کی مثالوں میں قررت فی لا کہ جس کے اندر لا کا تکرار کیا جائے علی سبیل العطف عطف کے طریقے پر وکان عقیب کل منہما نکرتن اور ان دونوں میں سے یہ جو دو لا ہیں ان دونوں میں سے ہر ایک کے بعد نکرتن بلا فصل ایسا نکرہ ہو جو بغیر فصل کے ہو درمیان میں فصل نہ ہو اس لا کے ساتھ ملا ہوا نکرہ ہو تو اس قسم کی مثالوں میں یجوز خمسۃ اوجوہ پانچ وجہ پڑھنا جائز ہیں بحسب اللفظ لا بحسب التوجیہ اس کو اچھی طرح سمجھ لیں پانچ وجہ جائز ہیں بحسب اللفظ لفظ کے اعتبار سے یعنی تلفظ کے اعتبار سے لفظ کے اعتبار سے یعنی تلفظ کے اعتبار سے دیکھو آپ نے جو پانچ وجہ پڑھی تلفظ کے اعتبار سے پانچ صورتیں بنتی ہیں اور توجیہ کہتے ہیں کسی چیز کی وجہ بیان کرنا وجہ ذکر کرنا تو ان پر یہ اعراب کیوں آ رہے ہیں لا حول یہ مبنی علی الفتح کیوں ہے ولا قوت یہ مبنی علی الفتح کیوں ہے یا آپ پڑھتے ہیں لا حول ولا قوت الا باللہ یہ حول کیوں پڑھا قوت کیوں پڑھا تو یہ جو اعراب کی وجہ ذکر کی جاتی ہیں وہ پانچ سے زیادہ ہیں اعراب کتنی قسم کا بنے گا صورت کتنی بنے گی تلفظ کے اعتبار سے پانچ قسم تلفظ کے اعتبار سے پانچ صورتیں بنیں گی لیکن اعراب کی وجہ ذکر کی جائے تو وہ پانچ سے زیادہ صورتیں بن جائیں گی آگے تفصیل آئے گی وہاں بھی میں انشاءاللہ ذکر کر دوں گا تو بہرحال اتنا یاد رکھیے بھائی دیکھیے نا کسی لفظ پہ رفع آتا ہے رفع کبھی فاعل ہونے کی بنا پر آتا ہے کبھی رفع مبتدا ہونے کی وجہ سے آتا ہے کبھی رفع خبر ہونے کی وجہ سے آتا ہے تو ایک لفظ ہے اس لفظ کے بارے میں مثلا ایک نحوی کہتا ہے اس پہ رفع اس لیے آیا کہ یہ فاعل ہے دوسرا کہتا ہے رفع اس لیے آیا کہ یہ مبتدا ہے تیسرا کہتا ہے رفع اس لیے آیا کہ یہ خبر ہے مثلا ویسے ایک میں مثال ذکر کر رہا ہوں تو دیکھو تلفظ تو تینوں صورتوں میں ایک ہی ہے مثلا زیدن تینوں صورتوں میں کیا پڑھنا ہے زیدن ہاں یہ اعراب اس پر رفع کیوں آیا مثلا ایک نحوی کیا کہتا ہے یہ فاعل ہے اور ایک نحوی کیا کہتا ہے یہ مبتدا ہے مثلا میں کہتا ہوں فی الدار زیدن فی الدار زیدن فی الدار کیا ہے خبر مقدم اور زیدن مبتدا تو یہ زید پر رفع کیوں آیا مبتدا ہونے کی وجہ سے بعض علماء نحو فرماتے ہیں یہ فاعل ہے فی الدار ظرف کے لیے فی الدار جار مجرور ہے اور جار مجرور کے لیے آگے کیا آ سکتا ہے فاعل اس میں ظاہر آ سکتا ہے تو یہ زیدون اس کے لیے فاعل ہے اور پھر وہ اس کو جملہ ظرفیہ بناتے ہیں یہاں توجیہ جو ہے وہ اعراب کی جو وجہ ہے کہ یہ اعراب کیوں آیا یا یہ حرکت کیوں آئی بھائی تو کہتے ہیں یجوز خمسۃ اوجوہ بحسب اللفظ ان کے اندر پانچ وجہیں جائز ہیں لفظ یعنی تلفظ کے اعتبار سے لا بحسب التوجیہ نہ کہ توجیہ کے اعتبار سے پانچ وجہیں نہیں ہیں اس اعتبار سے زیادہ بن جاتی ہیں فَإِنَّهَا بِحَسَبِ التَّوْجِيهِ تَزِيدُ عَلَيْهَا اس لیے کیونکہ یہ وجہیں توجیہ کے اعتبار سے بڑھ جاتی ہیں پانچ پر توجیہ کے اعتبار سے فَإِنَّهَا بِحَسَبِ التَّوْجِيهِ تَزِيدُ عَلَيْهَا اس لیے کیونکہ یہ وجہیں جو ہیں توجیہ کے اعتبار سے پانچ سے بڑھ جاتی ہیں اب وہ وجہیں ذکر کر رہے ہیں الاول پہلی قسم جو ہے پہلی وجہ جو ہے فتح ہو ماں کے دونوں پر فتحہ ہو اے لا حول ولا قوت الا باللہ اب ترکیب ذکر کریں گے بھائی لا حول ولا قوت الا باللہ بھائی پہلے آپ ترکیب سمجھ لیں لا حول ولا قوت الا باللہ پڑھا لا حول کیوں پڑھا کیونکہ یہ لائن نفی جنس ہے اور لائن نفی جنس کا اسم اس کے ساتھ ملا ہوا ہو اور نکیرہ ہو لیکن مضاف یا مشابہ مضاف نہ ہو تو وہ کیا ہوتا ہے مبنی علی الفتح اس لیے یہ حولہ کیا ہے مبنی علی الفتح اسی طرح ولا قوت یہ لا بھی کیا ہے لائن نفی جنس اور قوت یہ کیا ہے اس کا اسم ہے مبنی علی الفتح ہے ساتھ بھی ملا ہوا ہے نکیرہ بھی ہے لیکن مضاف یا مشابہ مضاف نہیں ہے پھر اس کے اندر یاد رکھو لا حول ولا قوت الا باللہ یہاں آپ عطف مفرد علی المفرد بھی کر سکتے ہیں اور آپ عطف جملہ علی الجملہ بھی کر سکتے ہیں अच्छे जुमला अलल जुमला यूं होगा कि हर ला की अलग खबर निकाल लें, ला हौला मौजूदुन, और दूसरे के लिए अलग निकालें वला कुव्वता मौजूदुन, ला हौला मौजूदुन वला कुव्वता मौजूदुन। तो देखो ला हौला मौजूदुन ये एक पूरा जुमला है, एक ला का इसम है, एक ला की खबर, और आगे क्या है वला कुव्वता मौजूदुन, एक ला का इसम है और एक ला की खबर, और इल्ला बिल्ला ये जार मजरूर, इसके अंदर तनाजुअ है। ला हौला के लिए जो मौजूदन निकाला वो चाहता है ये इल्ला बिल्ला मेरे साथ जुड़े, और वला कुव्वता के लिए जो मौजूदन निका खबर निकाली वो चाहती है कि ये मेरे साथ जुड़े, तो इसमें तनाजुअ है दोनों खबरों का, तवज्जो है। तो फिर जिससे आप जोड़ देंगे दूसरे के लिए महजूफ निकाल लेंगे, अगर आप पहले से जोड़ देते हैं इसको तो दूसरे के लिए इल्ला बिल्ला महजूफ निकाल लेंगे, और अगर आप इसको दूसरे के साथ जोड़ते हैं तो फिर पहले के लिए महजूफ निकाल लेंगे। सूरत समझ में आ गई? तो अब देखो दोनों के लिए जब हमने अलग अलग खबर निकाल ली तो दो जुमले हो गए, और दरमियान में वो हरफे अतफ आ रहा था, वला कुव्वता ये वो आ रहा है, तो एक जुमले का अतफ हो गया दूसरे जुमले पर। और एक सूरत यह है कि दोनों की एक ही खबर आप इकट्ठी निकालें, ला हौला वला कुव्वता मौजूदानी इल्ला बिल्ला, ला हौला एक चीज हौल हो गई और वला कुव्वता दूसरी चीज कुव्वत हो गई, दो चीजें हो गई, तो इकट्ठी एक ही खबर निकाल लो, ला हौला वला कुव्वता मौजूदानी इल्ला बिल्लाह। तो इस सूरत में फिर अत्फ मुफरद अलल मुफरद हो जाएगा, क्या हो जाएगा? आत्फे मुफरद अलल मुफरद, क्योंकि जुमला है ही नहीं, जुमला तो एक ही बन रहा है। हां वला कुव्वता का आतफ किस पर हो गया? ला हौला पर हो गया, और दोनों के आगे फिर एक ही खबर आ गई। जैसे मैं कहता हूं जैदुन व अमरुन का ईमानी, जैदुन व अमरुन, तो अमर का आतफ जैद पर हुआ और दोनों की एक ही खबर आगे कायमानी आ गई। तो देखो यहां मालूम हुआ आत्फे जुमला अलल जुमला वाली सूरत भी जायज है और आत्फे मुफरद अलल मुफरद वाली सूरत भी जायज है। भाई इसका तर्जमा समझ लें, हौल का माना है फिरना और पलटना, किसी चीज से वापस होना, तो ला हौला नहीं है पलटना अनिल मासी गुनाहों से, कि हम गुनाहों से पलट नहीं सकते, हम गुनाहों से बच नहीं सकते मगर अल्लाह की मदद से। वला कुव्वता ऐ वला कुव्वता अला ताअती, और हमें अल्लाह की इताअत की कुव्वत और कुदरत नहीं है, इल्ला बिल्लाही मगर अल्लाह की मदद के साथ। याद रखो हम जो भी नेकी करते हैं ये अल्लाह की तौफीक से होती है, अगर अल्लाह तौफीक न देते तो हम एक भी नेकी नहीं कर सकते थे, और हम जितने भी गुनाहों से बचते हैं ये भी अल्लाह की तौफीक से होता है, अगर अल्लाह तौफीक न देते तो हम किसी गुनाह से नहीं बच सकते। तो लिहाजा किसी गुनाह से बचना ये भी अल्लाह की तौफीक से है, और कोई नेकी करना ये भी अल्लाह की तौफीक से है। लिहाजा इसीलिए अपने नेक अमाल को देखकर कभी जहन में तकब्बुर का एहसास नहीं आना चाहिए कि मैं तो बड़ी नेकियां करने वाला हूं। आप जो भी नेकी कर रहे हैं वो अल्लाह की तौफीक से कर रहे हैं, और आप जिस गुनाह से भी बचते हैं वो अल्लाह की तौफीक से बचते हैं, तो ये सारा अल्लाह का फजल है आपके ऊपर, इसमें आपका अपना कोई कमाल नहीं है। लिहाजा किसी भी लिहाज से जहन में तकब्बुर का ख्याल न आए। भाई बात समझ में आ गई? तो ला हौला वला कुव्वता इल्ला बिल्लाह, ला हौला अनिल मासी वला कुव्वता अला ताआति इल्ला बिल्लाह, ऐ इल्ला बिइआनतिल्लाह। ला हौला अनिल मासी, ना तो गुनाहों से पलटना है, वला कुव्वता अला ताआति, और ना ही अल्लाह की इताअत पर कुव्वत और कुदरत है, इल्ला बिल्लाह मगर अल्लाह की मदद से। देखिए भाई दोबारा फतहुहुमा, पहली वजह यह है फतहुहुमा कि दोनों पर फतहा पड़ा जाए, ऐला हौला वला कुव्वता इल्ला बिल्लाह अला अन तकूना लाफी कुल्लिम मिन्हुमा लिनफ़्यिल जिन्सी, बिना बर इसके। ये अला मैंने बताया इल्लत और वजह बयान करने के लिए आता है, इस वजह से बिना बर इसके कि ला जो है फी कुल्लिम मिन्हुमा दोनों के अंदर, लिनफ़्यिल जिन्सी वो किस लिए है? नफ़्ये जिन्स के लिए है। वला कुव्वता अत्फन अला ला, और वला कुव्वता का आतफ है ला पर। तवज्जो है, ولا قوت عطفن، بھئی یہ پیچھے کانا آیا تھا، الا ان تکون لا فی کل منہما لنفی الجنسی، اس کے اندر یہ جو ان تکون لا یہ ہے کانا کا اسم، اور یہ نفی الجنسی یہ ہے کانا کی خبر، کہ لا ان دونوں کے اندر نفی جنس کے لیے ہے. آگے آیا ولا قوت عطفن علی لا حول، تو یہ جو ہے یہ ولا قوت اس کا عطف ہے پیچھے کانا کے اسم پر، اور عطفن علی لا حول اس کا عطف ہے کانا کی خبر پر. بھائی اور کانا کی خبر کیا ہوتی ہے؟ منصوب، اس لیے عطفن علی لا حول یہ بھی منصوب آیا. بات سمجھ میں آ گئی؟ اور آگے آ رہا ہے عطف مفردین علی مفردین، یہ بدل ہے ما قبل میں جو عطفن آیا تھا. ما قبل میں کیا آیا؟ ولا قوت عطفن علی لا حول، اسی عطفن سے بدل ہے عطف مفردین علی مفردین. تو عطفن ہے مبدل منہ، اور عطف مفردین علی مفردین یہ ہے بدل، اور بدل پر وہی اعراب آتا ہے جو مبدل منہو پر ہو. البتہ مبدل منہو پر تنوین تھی، کیونکہ وہاں مانع تنوین کوئی چیز نہیں، جبکہ عطف مفردین یہاں تنوین نہیں، اس لیے کیونکہ عطف کی اضافت ہو رہی ہے مفرد کی طرف. بھائی اب سنیں ترجمہ. بھائی کہتے ہیں ولا قوت عطفن علی لا حول، اور ولا قوت جو ہے یہ عطف ہے لا حول پر، عطف مفردین علی مفردین یعنی مفرد کا عطف ہے مفرد پر، یعنی مفرد کا عطف ہے مفرد پر. وخبرها محذوف، اور لا کی خبر محذوف ہے. ای لا حول ولا قوت موجود الا باللہ، بھئی مفرد کا عطف مفرد پر کر دیا، دونوں کی ایک ہی خبر نکال لی. لا حول ولا قوت موجود الا باللہ، میں نے خبر نکالی تھی موجودانی، لا حول ولا قوت موجودانی، کیونکہ دو چیزیں ہو گئیں، ایک حول اور ایک قوت، تو اس لیے خبر اس کے مطابق موجودانی نکال لیں. لیکن صاحب جامی نے موجود مفرد خبر نکال لی، مفرد خبر لانا بھی صحیح ہے. لا حول ولا قوت موجود ای کل واحد، ان میں سے ہر ایک، موجود ان کے اندر ہوا ضمیر ہے، اور موجودانی کے اندر ہما ضمیر تھی، ہما ضمیر چاہیے کیونکہ پیچھے دو چیزیں ہیں، لیکن صاحب جامی موجود ان لائے اس میں ہوا ضمیر ہے، تو یہ ہوا ضمیر راجے ہے پیچھے دونوں کو کل واحد کی تعویل میں. تو اے لا حول ولا قوت موجود الا باللہ، یہاں تک بات سمجھ میں آ گئی. بھئی یہاں ایک اور بات سمجھ لیں، دونوں کی ایک ہی خبر نکالی، اور دونوں لائے نفی جنس ہیں، اور ہر لائے نفی جنس اپنی خبر چاہتا ہے. ہر لائے نفی جنس کیا چاہتا ہے؟ آپ نے ایک ہی کو دونوں کے لیے خبر بنا دیا، تو ایک ہی خبر میں دو عامل آ گئے، حالانکہ ایک ہی معمول کے اندر دو عامل نہیں ہو سکتے. اشکال سمجھ میں آیا؟ ایک ہی معمول کے اندر دو عامل عمل نہیں کر سکتے، لیکن یہاں جائز ہے. وجہ یہ کہ دونوں عامل ایک دوسرے کے مثل ہیں، ایک جیسے ہی ہیں، ایک بھی لائے نفی جنس ہے، دوسرا بھی لائے نفی جنس ہے، تو گویا عامل ایک ہی ہے، یوں سمجھیں. اگر عامل مختلف ہوتے پھر یہ جائز نہیں تھا، تو چونکہ یہ دونوں ایک دوسرے کے مثل ہیں، دونوں لائے نفی جنس ہیں، لہذا گویا یوں سمجھو ایک ہی عامل ہے. تو دونوں جو ایک دوسرے کے مثل ہیں، جب دونوں ایک دوسرے کے مثل ہوئے تو یہ شے واحد کی طرح ہوئے، یعنی عامل واحد کی طرح ہو گئے، تو ان کے لیے ایک ہی خبر لے آئے گئے. آگے دیکھیے، یہ تو تھا عطف مفرد علی المفرد، او عطف جملتن علی جملتن، اس کا عطف وہ ما قبل میں جو آیا تھا عطف مفردین علی مفردین پر ہے، اور وہ منصوب تھا بدل ہونے کی وجہ سے، تو اس پر بھی نصب پڑیں گے. او عطف جملتین علی جملتین، یا اے جملے کا عطف جملے پر ہے. ای لا حول الا باللہ ولا قوت الا باللہ، لا حول الا باللہ ولا قوت الا باللہ. بھئی ولا قوت کے بعد تو الا باللہ موجود تھا، لا حول کے لیے بھی خبر الا باللہ محذوف نکال لی، تو کلام کیا بن گیا؟ لا حول الا باللہ پورا جملہ، ولا قوت الا باللہ پورا جملہ، اور جملے کا عطف جملے پر ہو جائے گا. تو کس کی خبر محذوف تھی؟ ला हौला यानी पहले की खबर महजूफ थी, दूसरे की खबर तो मजकूर है। तो कहते हैं फहुजीफा खबरुल जुमलतिल उला, तो पहले जुमले की खबर हजफ कर ली गई। इस्तिगना अनहु बि खबर जुमलतिस सानियति, इस्तिगना अनहु उससे बेनियाजी होने की वजह से, भी खबर जुमलतिस सानियति जुमले सानिया की खबर की वजह से, दूसरे जुमले की खबर की वजह से पहले जुमले की खबर से बेनियाजी हासिल हो गई थी, यानी उसकी हाजत न रही थी, जरूरत न रही थी, इसलिए उसको हजफ कर लिया गया। जब एक की खबर इल्ला बिल्ला मौजूद है तो उसी से दूसरे की खबर भी खुद बखुद समझ में आ जाती है। तो ला हौला के लिए जो इल्ला बिल्ला खबर थी उसको क्या कर लिया गया, हजफ, क्योंकि वला कुव्वता के लिए इल्ला बिल्ला मौजूद था। बात समझ में आ गई, ये माना है। दोबारा देखिए तर्जमा, फहुजिफा खबरुल जुमलतिल उला, तो जुमला उला की खबर को हजफ कर लिया गया। इस्तिगना अन अनहु उससे बेनियाजी हासिल होने की वजह से, भाई बेनियाजी क्यों हासिल हुई, कहते हैं बिखबरिल जुमलतिस सानियति जुमला सानिया की खबर की वजह से, कि जुमला सानिया के लिए तो इल्ला बिल्ला आ रहा था। यहां तक बात समझ में आ गई। भाई देखिए यहां आपके जहन में इश्काल आएगा कि पीछे साहिब जामी ने तरकीब जिक्र की और यूं कहा कि खबर महजूफ है, ला हौला वला कुव्वता मौजूदुन इल्ला बिल्ला, और यहां पर मौजूदुन नहीं निकाला, उसी इल्ला बिल्ला को खबर बना दिया, और पहले ला हौला के लिए एक इल्ला बिल्ला एक खबर महजूफ निकाल ली। तो सवाल पैदा होता है कि ये इल्ला बिल्ला तो पहले भी मौजूद था, वहां मौजूदुन निकालने की क्या जरूरत थी, उसी इल्ला बिल्ला को खबर बना देते। एतराज समझ में आया, क्या एतराज, कि खबर महजूफ है, अला हौला वला कुव्वता मौजूदुन इल्ला बिल्ला, साहिब जामी ने कहा यहां खबर महजूफ है, और आगे जब कहा अत्फ जुमलती लाला जुमलती, वहां कहते हैं अला हौला इल्ला बिल्ला ही वला कुव्वता इल्ला बिल्ला, उसी इल्ला बिल्ला को खबर बना दिया। तो ये वो इल्ला बिल्ला तो यहां भी मौजूद था, ये तो मौजूदन निकालने की क्या जरूरत थी, यू कह देते ला हौला वला कुव्वता इल्ला बिल्ला, ये दोनों की इल्ला बिल्ला खबर है, लेकिन यहां क्या किया, मौजूदन निकाला और वहां पर उसी इल्ला बिल्ला को खबर करार दे दिया। एतराज और इश्काल समझ में आया, तो याद रखिए भाई हकीकत के एतबार से खबर मौजूदन ही है, हकीकत के एतबार से खबर मौजूदन ही है, मौजूदन ही है, और तकदीर कलाम यूं है ला हौला वला कुव्वता मौजूदन इल्ला बिल्ला, यह मौजूदन खबर है, या मौजूदानी निकाल लें, मौजूदानी खबर है, और इल्ला बिल्ला ये इल्ला हर्फ इस्तिस्ना है, और बिल्ला जार मजरूर मिलकर इसी मौजूदन या मौजूदानी से मुताल्लिक हो जाएंगे। फिर इस मौजूदन या मौजूदानी को हजफ कर लिया गया और ये बिल्ला जरफ मुस्तकर हो गया, इसने अपने आमिल की जगह करार पकड़ लिया, तो अब ये खबर बन गया। तो साहिब जामी ने जहां मौजूदन जिक्र किया वो हकीकत के एतबार से कलाम किया, कि हकीकत के एतबार से खबर क्या है, महजूफ है, जो मौजूदन है, और इस वक्त जाहिर के एतबार से देखें तो मौजूदन जा चुका, इल्ला बिल्ला ने उसकी जगह पकड़ ली, तो जाहिर के एतबार से अब इल्ला बिल्ला खबर है। तो दोनों बातें उनकी सही हैं। आप चाहे यूं कह दें कि मौजूदन खबर महजूफ है, और यह किस एतबार से है, हकीकत के एतबार से, क्योंकि हकीकत में खबर मौजूदन ही है, लेकिन फिर उसको हजफ करके बिल्ला को क्या कर दिया गया, उसका कायम मकाम। तो लिहाजा आप यूं भी कह सकते हैं कि यह क्या है, इल्ला बिल्ला खबर है। तो दोनों सूरतें सही हैं। बात समझ में आ गई। फिर यहां एक इश्काल आपके जहन में आएगा, इश्काल ये कि ला हौला वला कुव्वता इल्ला बिल्ला, ये इल्ला की वजह से ला की नफी टूट चुकी है, तो इसका अमल तो लगव होना चाहिए, लेकिन ये फिर भी अमल कर रहा है। इन्होंने आपको बताया था मुस्तस्ना के अंदर कि माओला मुशाबे भी लैसा, जब उनकी नफी टूट जाए इल्ला की वजह से तो फिर वो अमल नहीं करते। तो कियास का तकाजा यह है कि यहां पर भी ला के बाद इल्ला आ रहा है, ला हौला वला कुव्वता इल्ला बिल्ला, और इस इल्ला की वजह से ला की नफी टूट चुकी है, इसको अमल नहीं करना चाहिए। लेकिन याद रखो नहीं, ये ला नफी जिंस की नफी इल्ला से टूट जाए फिर भी ये अमल करेगा। वजह यह कि ला के मुलगा करने की तीन ही सूरतें उलमा ने लिखी हैं, ला का अमल मुलगा होगा तीन सूरत में। एक तो यह कि ला का इसम मारिफा आ जाए, ला जैदुन फिदारी वाला आमरुन, या दरमियान में फसल आ जाए ला के और उसके इसम के दरमियान, ला फिदारी रजुलन वलम रातुन। और तीसरी सूरत यह है कि ला का तकरार आ जाए, ला का तकरार आ जाए, जैसे आगे जिक्र करेंगे ला हौलुन वला कुव्वतुन इल्ला बिल्ला। यहां ला का तकरार आया इसलिए इसका अमल मुलगा कर दिया गया। और ला हौलुन वला कुव्वतुन, ये हौलुन और कुव्वतुन ये मुबतदा होने की वजह से मरफूआ है, ये ला इनमें अमल नहीं कर रहा। तो ला का अमल मुलगा होगा कितनी सूरतों में? तीन सूरतों में, जब ला का इसम क्या आ जाए? मारिफा, या ला के इसम और ला के दरमियान फसल आ जाए, या ला का तकरार आ जाए। तो इन तीन सूरतों में ला का अमल मुलगा होता है। मालूम हुआ इल्ला की वजह से ला का अमल मुलगा नहीं होगा, वो सिर्फ किस में होगा? ला और मा मुशाबे भी लैसा के अंदर, उनका अमल मुलगा होता है। तो वो नहवी जिक्र करते हैं लाए नफी जिन्स का अमल इल्ला की वजह से मुलगा नहीं होता, इसीलिए कहीं भी ये जिक्र नहीं किया। चुनाचे इसीलिए साहिब जामी ने फरमाया कि ला हौला वला कुव्वता इल्ला बिल्ला के इल्ला बिल्ला को खबर करार दे दिया। बात समझ में आ गई। आगे देखिए वसानी, और दूसरी वजह जो है, दूसरी तौजीह जो है इसके अंदर, फतहुल अव्वली व नस्बुस्सानी, कि अव्वल पर उसी तरह फतहा हो, व नस्बुस्सानी और दूसरे में क्या आए? नसब। अला हौला वला कुव्वतन इल्ला बिल्लाही। अब इसमें तरकीब बताएंगे भाई क्या वजह है, ला हौला वला कुव्वतन क्यों है? वहां क्या वजह थी ला हौला वला कुव्वता? दोनों में ला नफी जिंस था। गौर से समझना भाई, ये दोनों ला बदलेंगे, ला कि ये वाला ला है या फला ला है, वहां दोनों ला ला नफी जिंस थे, दोनों का अपना अपना इसम था, और खबर चाहे एक निकाल लो चाहे दोनों की अलग अलग निकाल लो। और यहां पर अव्वल में फतहा है, सानी में नसब है। आपको साहिब जामी बतलाएंगे कि पहला ला जो है, पहला ला ला हौला, यह ला नफी जिंस है, ला नफी जिंस, और हौला उसका इसम है। और ये जो दूसरा ला है ये ला जायद है ताकीद नफी के लिए। ये दूसरा ला क्या है? जायद है ताकीद नफी के लिए। वही नफी जो पिछले ला से समझ में आ रही थी उसी में ये सिर्फ ताकीद पैदा कर रहा है और कोई फायदा नहीं दे रहा। ये जायद है, आपने भी पढ़ा है बाज़ औक़ात हुरूफ जायद आते हैं कलाम अरब के अंदर। जायद होने का क्या माना? वो अपने माना का फायदा नहीं देते, हां कलाम में ताकीद पैदा करते हैं। क्या पैदा करते हैं? ताकि। तो ये भी ला जो है उसी नफी में ताकीद पैदा कर रहा है, अपनी नफी का फायदा नहीं दे रहा। जैसे मसलन आप कहते हैं मा जा अनी जैदुन वला आमरुन, मा जा अनी जैदुन, मा हरफे नफी है, मा जा अनी जैदुन, मेरे पास जैद नहीं आया, वला आमरुन और ना ही आमर। तो ये जो ला है ये ला जायद है, ये ला भाई क्यों क्यों जायद है? वजह यह, अगर आप इस ला को जायद करार नहीं देंगे तो माकबल में एक नफी आ चुकी है, ये दोबारा नफी आ गई, और नफी पर नफी दाखिल हो तो वो किस चीज का फायदा देती है? इस बात का फायदा देती है। तो फिर अगर इस ला को आप जायद नहीं मानते फिर तो माना हो जाएगा मा जा अनी जैदुन, मेरे पास जैद नहीं आया, वला आमरुन और अमर आया है, क्योंकि नफी पर नफी दाखिल हो तो किस चीज का फायदा देती है? इस बात का। जैसे देखो मसलन मैं आपसे कहता हूं जैद मेरे पास नहीं आया, जैद के आने की नफी की मैंने या इस बात किया? जैद मेरे पास नहीं आया, नफी की है। अब इस पर जरा एक और नफी ले आओ, ऐसा नहीं है कि जैद मेरे पास नहीं आया, क्या माना? मालूम हुआ जैद आया है। तो देखो नफी पर जब नफी आए तो इस बात का फायदा देती है। तो लिहाजा आप कहते हैं मा जा अनी जैदुन वला अमरुन, ना तो मेरे पास जैद आया और ना अमर। अगर आप इस लाए सानी को जायद करार नहीं देते तो फिर कलाम का माना ही गलत हो जाएगा कि नफी पर नफी दाखिल हो जाएगी और वो फिर इस बात का फायदा देगी। मालूम हुआ आप जैद के आने की नफी कर रहे हैं और अमर के आने का इस बात कर रहे हैं, हालांकि यहां ये तो मकसूद नहीं है। तो फिर इस सूरत में उलमाए नहव क्या फरमाते हैं? ये लाए सानी जायद है, उसी पहले ला से जो नफी मालूम हो रही थी उसी में ताकीद पैदा कर रहा है। फिर सुनो ला हौला वला कुव्वतन इल्ला बिल्ला, पहला ला कौन सा? लाए नफी जिंस, और दूसरा ला जायद है ताकीदे नफी के लिए। देखिए भाई कहते हैं ऐ ला हौला वला कुव्वतन इल्ला बिल्लाही अम्मा फतहुल अव्वली, तो अव्वल का पहले इसम का जो फतहा है, فلی ان لل او لالی نفی الجنسی، اس لیے کیونکہ پہلا لا جو ہے وہ نفی جنس کے لیے ہے، وہ اما نصب الثانی تو، اور باقی دوسرے اسم کا جو نصب ہے، ولا قوتن جو آیا تنوین نصب کیوں آیا، کہتے ہیں فلی ان لسانیت مزیدت لتاکید النفی، اس لیے کیونکہ دوسرا لا جو ہے وہ زائد ہے نفی کی تاکید کے لیے، والثانی معطوف علی الاول اور ثانی اسم معطوف ہے پہلے اسم پر، پہلے اسم پر، تو پہلا لا جو ہے نفی جنس کے لیے ہے اور دوسرا لا زائد ہے، تو پھر سوال پیدا ہوا کہ پہلا اسم تو مبنی علی الفتح ہے تو دوسرے کو بھی مبنی علی الفتح ہونا چاہیے، لیکن اس پر آپ تنوین پڑھ رہے ہیں، لا حول ولا قوتن پڑھ رہے ہیں، تو جواب اس کا دیں گے کہ بھئی یہ اس کا عطف ہے پہلے لا کے اسم پر اور اس پر فتحہ آ رہا ہے، لا حول یہ اس وقت مبنی ہے اور مبنی علی الفتح ہے، لیکن کیا یہ ہمیشہ مبنی علی الفتح ہوتا ہے یا اس وقت لا کی وجہ سے یہ حول کا لفظ مبنی بن گیا ہے، لا کی وجہ سے مبنی بنا ہے، تو یہ جو فتحہ ہے یہ بھی اعراب یعنی نصب کی طرح ہی ہے جو لا کی وجہ سے آیا ہے، ویسے تو حول کا لفظ مبنی نہیں ہے، تو حول جو مبنی علی الفتح ہوا اس پر جو فتحہ آیا وہ فتحہ بھی کس کی طرح ہوا، نصب جیسا ہی ہوا، جیسے نصب عامل کی وجہ سے آتا ہے یہ فتحہ بھی کس کی وجہ سے آیا ہے، عامل کی وجہ سے آیا ہے، تو لہذا اس کے لفظوں پر حمل کرتے ہوئے اسی جیسا اعراب لے آئے، ولا قوتن پر ویسا ہی اعراب لے آئے جیسے کہ لا حول پر حرکت تھی یعنی فتحہ تھا، اور وہ فتحہ بھی کس کی طرح تھا، اعراب کی طرح تھا، اس لیے آگے اس پر اعراب لے آئے، تو کہتے ہیں والثانی معطوف علی الاول اور دوسرا اسم جو ہے وہ معطوف ہے پہلے اسم پر، فیکون منصوبا تو وہ منصوب ہوگا، حملا علی لفظہ پہلے اسم کے لفظوں پر حمل کرتے ہوئے، پہلے اسم کے یعنی حول پر حمل کرتے ہوئے، بھائی حول تو مبنی ہے، تو جواب دے رہے ہیں لمشابہت حرکتہ حرکت الاعراب، اس لیے کیونکہ اس پہلے کی جو حرکت ہے وہ مشابہ ہے، کس کے مشابہ ہے، حرکت الاعراب، اعراب کی حرکت کے مشابہ ہے، کیونکہ لا حول اس پر حرکت آ رہی ہے، اعراب تو نہیں آ رہا لیکن یہ حرکت بھی کس جیسی ہے، اعرابی حرکت کی طرح ہے کیونکہ لا کی وجہ سے آ رہی ہے، یا ایک وجہ آپ یوں بھی کہہ سکتے ہیں کہ اس کے محل پر حمل کرتے ہوئے، اور محل کے اعتبار سے حول یہ منصوب ہے کیونکہ لا نفی جنس کا اسم ہے اور لا نفی جنس کا اسم منصوب ہوتا ہے، تو اس پر جس کا عطف کیا جائے گا وہ بھی منصوب ہوگا، جی آگے دیکھیے وَيَجُوزُ أَن يُقَدَّرَ لَهُمَا خَبَرٌ وَاحِدٌ، اور یہ بھی جائز ہے کہ مقدر نکالی جائے ان دونوں کے لیے ایک ہی خبر، ایک ہی خبر موجودن یا موجودان ہی نکال لیں، وَأَن يُقَدَّرَ لِكُلٍّ مِّنْهُمَا خَبَرٌ عَلَى حِدَتٍ، اور یہ بھی جائز ہے کہ مقدر نکالی جائے ان دونوں میں سے ہر ایک کے لیے علیحدہ خبر، بھائی دونوں کے لیے ایک ہی خبر بھی نکال سکتے ہیں اور دونوں کے لیے علیحدہ خبر بھی نکال سکتے ہیں، اگر ایک ہی خبر نکالیں تو یہ عطف مفرد علی المفرد ہو جائے گا، اگر دونوں کی الگ الگ خبر نکالیں تو پھر دونوں جملے ہیں تو عطف جملہ علی الجملہ ہو جائے گا، اگلی وجہ دیکھیے کہتے ہیں والثالث فتح الاول ورفعه، اور تیسری توجیہ یہ ہے فتح الاول کہ پہلے اسم پر فتحہ ہو، ورفعه ای رفع الثانی اور دوسرے اسم پر رفع ہو، کیسے پڑھیں گے، لا حول ولا قوت الا باللہ، نحو مثال کے طور پر لا حول ولا قوت الا باللہ، اب وجہ ذکر کریں گے، ادھر دیکھیے پہلے پر فتحہ، معلوم ہوا پہلا لا کس لیے ہے، نفی جنس کے لیے ہے، اور دوسرے پر رفع ہے، تو یہ کہتے ہیں یہ جو دوسرا لا ہے یہ زائد ہے اسی طرح تاکید کے لیے ہے، اور یہ ولا قوتن جو آ رہا ہے یہ قوتن کا عطف ہے حولا پر، اور حولا محل کے اعتبار سے مرفوع ہے مبتدا ہے، کیا ہے، مرفوع ہے مبتدا ہے، بھئی آپ کہیں گے ابھی آپ نے بتایا کہ یہ محل کے اعتبار سے منصوب ہے کیونکہ لا کا اسم کیا ہوتا ہے منصوب ہوتا ہے اور اب آپ کہہ رہے ہیں کہ یہ مرفوع ہے محل کے اعتبار سے تو یاد رکھو یہ جو حولہ ہے محل کے اعتبار سے مرفوع ہے محل کے اعتبار سے مرفوع ہے کیونکہ لا نفی جنس کس پر داخل ہوتا ہے مبتدا اور خبر پر تو یوں کہو اصل کے اعتبار سے کس کے اعتبار سے اصل کے اعتبار سے یہ حولہ مرفوع ہے مبتدا ہے مبتدا ہے تو اس کے محل پر حمل کرتے ہوئے ولا قوتن اس پر بھی رفع پڑا گیا اس پر آپ کے ذہنوں میں اشکال آئے گا کہ ابھی آپ نے ہمیں بتایا تھا کہ لا حولہ کیا ہے وہ محلن منصوب ہے لا نفی جنس کا اسم ہے اور اب آپ کیا کہہ رہے ہیں کہ یہ حولہ مرفوع ہے مبتدا ہے تو جواب یاد رکھنا کہ بھئی اس یہ حولہ جو ہے اس کے دو محل اعراب ہیں اس کے دو محل اعراب ہیں ایک اس کا محل قریب ہے یہ لا کی وجہ سے منصوب ہے منصوب المحل ہے اور ایک اس کا محل بعید ہے کہ یہ اصل میں کیا تھا لا کے داخل ہونے سے پہلے مبتدا تھا تو یہ مرفوع بھی ہے تو یہ مرفوع بھی ہے محلن اور منصوب بھی ہے محلن البتہ منصوب ہے محل قریب کے اعتبار سے کہ لا کا یہ اسم ہے اور مرفوع ہے محل بعید کے اعتبار سے کہ اصل میں یہ کیا تھا مبتدا تھا جس پر لا نفی جنس داخل ہوا تو معلوم ہوا اس لا حولہ کے یہ جو حولہ ہے اس کے دو محل اعراب ہو گئے ایک محل قریب اور ایک محل بعید تو یہاں پر اس کے محل بعید پر حمل کرتے ہوئے عطف کیا گیا ولا قوتن اس قوتن کا عطف کس پر ہے حولہ پر اور کس پر حمل کرتے ہوئے اس کے محل بعید پر حمل کرتے ہوئے اور وہ مرفوع ہے مبتدا ہے تو اس لیے ولا قوتن اس پر بھی رفع پڑا گیا کیونکہ معطوف پر وہی اعراب آتا ہے جو معطوف علیہ پر ہو گئی بات سمجھ میں آ گئی تو کیا ترکیب ہوئی پہلا لا حول ولا قوتن الا باللہ پہلا لا نفی جنس کے لیے اور دوسرا لا زائد ہے نفی کی تاکید کے لیے اور وقوتن کا عطف کس پر ہے پہلے اسم کے محل پر ہے کیونکہ محل کے اعتبار سے وہ مرفوع ہے مبتدا ہے کہتے ہیں اما فتح الاول فلان للاولى لنفی الجنس کہتے ہیں باقی پہلے کا فتح جو ہے وہ اس لیے کیونکہ پہلا لا جو ہے نفی جنس کے لیے ہے واما رفع الثانی اور دوسرے اسم کا جو رفع ہے فلان لا زائدتن کیونکہ دوسرا لا زائدہ ہے نفی کی تاکید کے لیے وسانی معطوف على محل الاول اور دوسرا اسم وہ معطوف ہے پہلے اسم کے محل پر لانه مرفوع بالابتدائی اس لیے کیونکہ وہ مرفوع ہے لا حول یہ حول مرفوع ہے محل کے اعتبار سے کس کی وجہ سے ابتدا کی وجہ سے کیونکہ مبتدا ہے کہتے ہیں لانه مرفوع بالابتدائی کیونکہ وہ مرفوع ہے ابتدا کی وجہ سے عطف مفردین علی مفردین یہ عطف مفردین علی مفردین اس پر رفع پڑھیں بھائی اس کو خبر بنا لیں مبتدا محذوف کے لیے ای ہوا عطف مفردین علی مفردین انہوں نے کیا کہا کہ وسانی معطوف علی محل الاول کہ دوسرا جو ہے اول کے محل پر معطوف ہے ولا قوتن جو ہے ولا قوتن یہ اول کے محل پر معطوف ہے لانه مرفوع بالابتدائی کیونکہ اول کیا ہے وہ ابتدا کی وجہ سے مرفوع ہے تو عطف مفرد علی مفرد ای ہوا عطف مفرد علی مفرد یہ ثانی جو ہے یہ عطف مفرد علی مفرد ہے بأن يقدر لهما خبر واحد بہ ان صورت کے ان دونوں کے لیے ایک ہی خبر مقدر نکالی جائے او عطف جملۃ علی جملۃ یا یہ جملے کا عطف جملے پر ہے بأن يقدر لكل منهما خبر واحد بہ ان صورت کے ان دونوں میں سے ہر ایک کے لیے علیحدہ خبر مقدر نکالی جائے والرابع چوتھی صورت یہ ہے چوتھی توجیہ یہ ہے رفعہما کہ دونوں اسموں پر کیا پڑھا جائے رفع پڑھا جائے بالابتدائی کس کی وجہ سے ابتدا کی وجہ سے جیسے نحو لا حول ولا قوت الا باللہ تو دیکھو دونوں پر رفع پڑا تنوین کے ساتھ لا حول ولا قوت الا باللہ تو سوال یہاں پر رفع کیوں پڑا گیا تو وجہ ذکر کر رہے ہیں کہتے ہیں یہ ایک سوال مقدر کا جواب ہے और जवाब क्या होना चाहिए, सवाल के मुताबिक होना चाहिए, और सवाल के अंदर दोनों इस्मों पर रफा था तो लिहाजा जवाब में भी दोनों इस्मों पर रफा लाया गया। सवाल क्या था वो खुद जिक्र कर रहे हैं, कहते हैं ली अन्नहु जवाब कौलिहिम, इसलिए क्योंकि ये अरबों के इस कौल का जवाब है, यानी इस किस्म के सवाल का जवाब है। अभी गैर इल्लाही हौलुन वला कुव्वतुन, क्या अल्लाह के अलावा गुनाह से पलटना और नेकी करने की कुव्वत है? अभी गैर इल्लाही हौलुन वला कुव्वतुन, तो यहां पर देखो हौलुन और कुव्वतुन मरफू थे, तो जवाब में भी क्या कहा गया, ला हौलुन वला कुव्वतुन इल्ला बिल्लाही। फजा अबी रफ़ फी हिमा, तो जवाब जो है वो रफा के साथ आया, फी हिमा इन दोनों लफ्जों के अंदर, मुताबकतन लिस सुआली, ताकि ये सवाल के साथ मुताबकत करने के लिए, मुताबकतन लिस सुआली, लिस सुआल याद रखो सीन पर जम्मा है और ये हमजा पर फतहा है, सुआल, और आपने सर्फ के अंदर जाब्ता पढ़ा है कि अगर हमजा मफतूह से माकबल जम्मा आ जाए तो उस हमजा को वव से बदलना भी जायज है, तो इसको सुआल भी पढ़ सकते हैं और सुवाल भी, भाई वव के साथ बदलकर सुवाल भी। अलबत्ता उर्दू में सवाल है सीन के फतहा के साथ, ये वही लफ्ज है जो अरबी से आया है लेकिन उर्दू में सीन के फतहा के साथ राइज हो गया है भाई, तो उर्दू में सीन के फतहा के साथ ही पढ़ा जाएगा। मुताबकतन लिस्सुआली, सवाल की मुताबकत के लिए, तो कहते हैं फजा अबिर रफ़ फीहिमा, तो जवाब भी जो है रफा के साथ आया इन दोनों के अंदर, मुताबकतन लिस्सुआली, सवाल के साथ मुताबकत करने के लिए। वयजूजुल अमरानी हा हुना ऐजन, और यहां पर भी दोनों अमर जायज हैं, यानी आप चाहें तो मुफरत का आतफ मुफरत पर कर लें, एक ही खबर निकाल लें, और आप चाहें तो जुमले का आतफ जुमले पर कर लें कि दोनों के लिए अलग अलग खबर निकाल लें। और याद रखो इस सूरत में ये जो ला है ये मुलगा अनिल अमल है, ये ला क्या है, इधर देखिए ला हौलुन वला कुव्वतुन रफा पड़ा, अब आपसे कोई पूछे ये ला कौन सा है तो आप कहेंगे ये जो पहला ला है ये लाए नफी जिंस है, लेकिन इसको अमल से रोक दिया गया। भाई क्यों रोक दिया गया, तो आपको बताएंगे क्योंकि ला के इलगा की दो शर्तें हैं, लाए नफी जिंस का अमल लगव हो जाता है दो शर्तें पूरी हों, पहली शर्त क्या कि ला का तकरार आए, ला का, और यहां पर भी ला हौलुन वला कुव्वतुन ला का तकरार है, और नीज दोनों इस्मों पर एक जैसा एराब हो, ला हौलुन हौलुन पर भी रफा और कुव्वतुन पर भी रफा, तो दोनों इस्म जो हैं एराब में भी मुआफिक हों और ला का तकरार हो, ये दोनों शर्तें जब पूरी होंगी तो ला के अमल को लग्व करना जायज। आप चाहें तो लग कर दें ला हौलुन वला कुव्वतुन कह दें, और आप चाहें तो आमिल बना दें ला हौला वला कुव्वता इल्ला बिल्ला। जी दोहराइए जरा, बताइए भाई ला के अमल को लग्व करने की कितनी शर्तें, दो, पहली शर्त क्या कि तकरारे ला हो, और दूसरा यह कि दोनों इस्मों का एराब एक दूसरे के मुआफिक हो भाई। और फिर इसमें याद रखना, इधर देखिए आप चाहें तो ये दोनों ला हैं ये लाए नफी जिंस के लिए बना दें ला हौलुन वला कुव्वतुन, और मुलगा अनिल का अमल कर दें, और खबर चाहे एक ही निकालें चाहे दोनों की अलग अलग निकाल लें, और आप चाहें तो पहले ला को किस लिए बना दें नफी जिंस वाला, और दूसरा ला जायद है उसी नफी की ताकीद के लिए, उसको लाए नफी जिंस बनाए ही ना, तवज्जो है, लाए नफी जिंस मुलगा अनिल अमल वो भी कोई अमल नहीं करता, और लाए जायदा वो भी कोई अमल नहीं करता, तो दूसरे ला में आप उसको चाहें तो लाए नफी जिंस करार दे दें लेकिन मुलगा अनिल अमल है, और चाहें तो आप उसको लाए जायदा करार दे दें, तो ये ला के अमल को लग्व करना जायज है क्योंकि ये ला अमल के अंदर ज़ईफ है, तो लिहाजा आप चाहें तो इसके अमल को लग्व कर दें, आप इसको आमिल बनाए ही ना, क्यों ना बनाए क्योंकि ये आमिल ज़ईफ है, तो आप लग्व कर सकते हैं लेकिन उसके लिए दो शर्तें हैं वो पूरी कर लें, तो फिर आप लग्व भी कर सकते हैं और आमिल भी बना सकते हैं। ला हौलुन वला कुव्वतुन इल्ला बिल्ला, आप चाहें तो लग्व कर दें आप चाहें तो आमिल बनाए, ला हौला वला कुव्वता इल्ला बिल्ला। वजह समझ में आ गई, حل ہو گیا چلیے بس کریں باقی کل پڑھیں گے. حاصل کلام پھر سمجھ لیجئے انہوں نے آپ کو بتلایا لا حول ولا قوت الا باللہ اس کے اندر پانچ وجہیں پڑھنا جائز ہیں لا حول ولا قوت الا باللہ اور دوسری صورت کیا کہ دوسرے اسم پر نصب پڑھیں لا حول ولا قوت الا باللہ تیسری صورت یہ کہ دوسرے اسم پر رفع پڑھیں لا حول ولا قوت الا باللہ اور چوتھی صورت یہ کہ دونوں پر رفع پڑھیں لا حول ولا قوت الا باللہ اور پانچویں صورت یہ ہے کہ پہلے پر رفع پڑھیں اور دوسرے پر فتحہ لا حول ولا قوت الا باللہ اور یہ ضعیف ہے بھائی. تو پہلی صورت میں دونوں میں لا حول ولا قوت الا باللہ یہ لا نفی جنس ہے لائن نفی جنس چاہے تو ایک ہی خبر نکال لیں اور چاہے تو الگ الگ خبریں نکال لیں. ایک خبر نکالیں تو پھر اعتراض ہوتا ہے کہ بھائی یہ تو دو عامل ہو گئے اور ایک معمول ہوا. جواب یہ کہ دونوں عامل ایک دوسرے کے مثل ہیں ایک دوسرے جیسے ہیں تو یہ شے واحد کی طرح یا یوں کہ عامل واحد کی طرح ہو گئے تو گویا ایک ہی عامل اس میں عمل کر رہا ہے. اور پھر اس کے بعد دوسری وجہ تھی لا حول ولا قوتن اس کے اندر یہ جو لا اولا ہے یہ نفی جنس کے لیے ہے اور دوسرا لا زائد ہے تاکید نفی کے لیے ہے اور یہ وقوتن پر جو نصب آیا یہ معطوف ہے حولا پر اور اس کے لفظوں پر حمل کرتے ہوئے کیونکہ اس پر جو بنا والا فتحہ آیا ہے یہ فتحہ بھی اعراب کی طرح ہے یعنی نصب کی طرح ہے کیونکہ عامل کی وجہ سے آیا ہے تو لہذا اس کے لفظوں پر حمل کرتے ہوئے ولا قوتن پڑھا گیا بھائی اس پر عطف کرتے ہوئے. اور تیسری صورت یہ ہے ولا حول ولا قوتن الا باللہ اس صورت میں وقوتن کا عطف کس پر ہے حولا پر اور وہ مرفوع المحل ہے مبتدا ہے تو لہذا اس صورت میں بھی یہ پہلا لا نفی جنس کے لیے ہے اور دوسرا لا زائد ہے اور چوتھی صورت یہ تھی کہ دونوں پر آپ رفع پڑھیں اس صورت میں آپ چاہیں تو دونوں لا کو نفی جنس کے لیے بنا لیں یا پہلے کو نفی جنس کے لیے بنا لیں اور ثانی کو زائد بنا لیں لیکن بہرحال ہے یہ ملغا عن العمل چاہے آپ دونوں کو بنائیں چاہے ایک کو ملغا عن العمل ہے العمل اس کا کیا ہے لغو کر دیا گیا ہے. بھائی کیوں روکا گیا عمل سے وجہ یہ لا کے ملغا کرنے کی دو شرطیں ہیں ایک شرط یہ کہ لا کا تکرار ہونا چاہیے اور دوسری شرط یہ ہے کہ دونوں اسموں کا اعراب ایک جیسا ہونا چاہیے اور لا حول ولا قوت دیکھو دونوں کا اعراب کیا ہے ایک جیسا ہے اور لا کا تکرار بھی ہے تو لہذا اس لا کو ملغا کر دیا گیا. تو آپ چاہیں دونوں لا کس لیے بنا لیں نفی جنس کے لیے لیکن ملغا عن العمل ہیں اور آپ چاہیں تو پہلے کو نفی جنس کے لیے بنا لیں جو ملغا عن العمل ہے اور دوسرے لا کو زائد بنا لیں تاکید نفی کے لیے. بات سمجھ میں آ گئی حل ہو گیا چلیے بس بھائی. ھذا ھو المرام واللہ اعلم بحقیقت الکلام.